सिंदबाद जहाजी का पहला सफरनामा। बच्चों, बहुत दिनों की बात है जब खलीफा हारून रशीद की हुकूमत थी कि बगदाद शहर में एक गरीब मजदूर रहा करता था जिसका नाम सिंदबाद था। वो बेचारा लोगों का सामान एक जगह से दूसरी जगह अपने कंधों पर उठाकर ले जाया करता था और यूं अपनी रोजी कमाता था। एक दिन वो शहर के एक इलाके में सामान उठाए हुए गुजर रहा था कि बेचारा धूप की गर्मी से तंग आकर एक आलीशान मकान के साए में थोड़ी देर आराम करने बैठ गया। थोड़ी देर में उसे घर के अंदर से बड़े उम्दा खाने की खुशबू आने लगी और बहुत से लोगों की बातें करने की आवाज भी आ रही थी। उसने हिम्मत करके उस घर के चौकीदार से पूछा,
भैया ये घर किसका है?
तुम्हें नहीं मालूम ये मशहूर हस्ती हैं। मेरे मालिक का नाम सिंदबाद जहाजी है।
अच्छा, बहुत अमीर आदमी हैं आपके मालिक तो, और बहुत खुशकिस्मत भी। कुदरत की भी क्या नाइंसाफी है, एक वो है और एक मैं हूँ। आखिर उनमें ऐसी कौन सी खूबी है कि वो ऐशो इशरत की जिंदगी गुजार रहे हैं और मैं इतनी मेहनत मजदूरी करने के बावजूद भी भूखा मरता हूँ।
चलो चलो, ज्यादा बकबक मत करो, चलो उठो और अपना रास्ता नापो।
इतने में उस घर के मालिक सिंदबाद ने अंदर से आवाज लगाई,
ठहरो चौकीदार, इस आदमी को अंदर भेज दो।
जी सरकार, अभी लीजिए। अभी सुना नहीं, चल जल्दी से अंदर। अरे भागने की क्या कोशिश करता है, चल अंदर सीधी तरह से।
माफ करना बाबा, मुझसे गलती हो गई, मुझे अब जाने दो, मेरी मजदूरी का वक्त गुजर रहा है।
अबे चल अंदर, मेरे मालिक का हुक्म नहीं सुना?
मगर चौकीदार साहब, मैं तो बहुत गरीब आदमी हूँ।
अरे मियाँ अंदर आ जाओ, घबराओ नहीं, मैं तो तुम्हें सिर्फ खाना खिलाने के लिए अंदर बुला रहा हूँ।
जी जी हजूर, मैं तो बहुत गरीब आदमी हूँ, आप लोगों के साथ कैसे बैठ सकता हूँ? मैं तो एक मामूली खुली हूँ, अगर मुझसे कोई गुस्ताखी हो गई है तो मुझे माफ कर दीजिए हुजूर। अच्छा, अब मैं चलता हूँ।
नहीं मियाँ, घबराओ नहीं, मैं तो तुमको सिर्फ खाना खिलाना चाहता हूँ। आओ आ जाओ, थोड़ा सा खाना खा लो।
अरे चल अंदर, शायद तेरी किस्मत ही बदल जाए बेवकूफ।
अच्छा अच्छा जी, आप लोग कहते हैं तो मैं गरीब कैसे इनकार कर सकता हूँ।
आपने ये क्यों कहा था? ये कुदरत की नाइंसाफी है कि मैं इतनी अच्छी जिंदगी गुजार रहा हूँ और आप इतनी मेहनत मजदूरी के बावजूद भी भूखे मर रहे हैं।
हुजूर, मुझे माफ कर दीजिए, धूप की वजह से मेरा कुछ दिमाग खराब हो गया था, कुछ सामान का बोझ और कुछ मेरी अपनी परेशानियों ने मुझे ये गुस्ताखी करने पर मजबूर कर दिया था।
मेरे दोस्त, इसे माफ करने की कौन सी बात है? मैंने तुम्हारी बातों का बुरा नहीं माना, मैं तो तुम्हें सिर्फ ये बताना चाहता हूँ कि मेरी दौलत जो तुम देख रहे हो, ये मैंने अपनी मेहनत से कमाई है और इसे हासिल करने के लिए कई बार अपनी जान भी खतरे में डालनी पड़ी है। मैंने दुनिया के कोने कोने में पहुंचकर अजीब और गरीब वाकयात का सामना भी किया है। मैं चाहता हूँ कि आज मैं तुम्हें अपनी कहानी भी सुनाऊं।
हुजूर, मैं बहुत शर्मिंदा हूँ, वैसे मैं आपकी दास्तान सुनने के लिए तो सारी रात यहाँ बैठने को तैयार हूँ।
तो फिर सुनो मेरे दोस्त, जब मैं जवान था तो मेरे वालिद का इंतकाल हो गया और मुझे उनकी जायदाद वर्से में मिली। शुरू शुरू में तो मैंने ये दौलत बगैर सोचे समझे लुटाई, लेकिन थोड़े दिनों बाद मुझे अपनी गलती का एहसास हुआ। मैंने सोचा कि इस तरह तो ये सारी दौलत बहुत जल्दी खत्म हो जाएगी। फिर मैंने अपने बाकी पैसों से चंद ताजिरों के साथ मिलकर एक बागवानी जहाज खरीदा और उस जहाज में माल और कपड़ा वगैरह भर लिया और सोचा कि और मुल्कों के साथ जाकर तिजारत करेंगे। सो हम सफर पर निकल पड़े। ہم بسرے سے روانہ ہوئے۔ کئی دنوں کے سفر کے بعد ہم ہندوستان کے ساحل کے قریب چند جزیروں میں پہنچ گئے۔ وہاں ہم نے اپنا مال بیچا اور وہاں کا مال خریدا۔ اس میں ہمیں کافی فائدہ بھی ہوا۔ پھر کھانے پینے کا نیا سامان لے کر ہم اپنے سفر پر دوبارہ نکل پڑے۔ اور ایک دن ہم چھوٹے سے جزیرے کے قریب پہنچے تو جہاز کے کپتان نے کہا،
آپ میں سے جو لوگ اس جزیرے کی سیر کرنا چاہتے ہوں وہ ان چھوٹی کشتیوں میں بیٹھ کر چلے جائیں اور تھوڑی دیر وہاں سیر کر کے واپس آ جائیں، کیونکہ ابھی ہوا رکی ہوئی ہے اور ہمیں ہوا کے چلنے کا انتظار کرنا پڑے گا۔
کیوں بھائی سی بات، چلیں تھوڑی دیر کے لیے، ذرا سا آرام کر لیتے ہیں۔ دیکھو کیسا سرسب جزیرہ نظر آ رہا ہے۔
ہاں ہاں چلیے، ضرور چلیے ضرور۔
واہ بھائی واہ، یہ تو عجیب جزیرہ ہے، نہ پیڑ نہ پتھر، اور دیکھو یہ گھاس بھی کس قدر نقلی معلوم ہوتی ہے۔
ہاں یہ تو واقعی عجیب قسم کی گھاس ہے۔
بھیا چند بات دیکھو، یہاں تو ایک پرندہ تک نہیں ہے، مجھے تو کچھ عجیب سا لگ رہا ہے۔
بات تو آپ کی ٹھیک ہے، مجھے بھی کچھ گڑبڑ معاملہ لگ رہا ہے۔
ساری زمین ہل رہی ہے۔ جب مجھے ہوش آیا تو میں ایک اور جزیرے پر آدھا خشک ریت پر اور آدھا پانی میں پڑا ہوا تھا۔ قدرت نے میری جان کو بچا لی تھی، مگر اللہ کا میں کہاں پہنچ گیا۔ میں نے اپنی آنکھیں کھولی اور نیلے آسمان کو دیکھا، ان درختوں کو، اور ایک نہایت تفصیلی اور خوفناک سمندری ساحل، جس سے مجھے ظاہر ہوا کہ میں واقعی بہت خوش نصیب ہوں کہ بجائے اس پتھریلے ساحل کے مجھے قدرت کے اس ریتیلے حصے پر دھکیل دیا۔ بڑی مشکل سے میں وہاں سے اٹھا اور درختوں کے ایک جھنڈ کی طرف چلا گیا۔ وہاں کچھ بیر اور جڑی بوٹیاں توڑ کر کھانے کی کوشش کی۔ تھوڑا اور آگے گیا تو مجھے چھوٹا سا چشمہ ملا۔ اس چشمے کا پانی بہت میٹھا اور ٹھنڈا تھا۔ میں نے خوب پیٹ بھر کر پانی پیا۔ اچانک ایک آواز سنائی تھی،
خبردار کون ہو تم، کہاں سے آئے ہو؟
بھئی میں ایک مسافر ہوں، طوفان میں پھنس کر ڈوبتے ڈوبتے بس بال بال بچ گیا اور قدرت نے مجھے ساحل پہ لا پھینکا۔ یہ کون سی جگہ ہے اور آپ کون لوگ ہیں؟
بھائیو یہ اجنبی کہتا ہے کہ یہ طوفان میں پھنس گیا تھا، بہت پھٹا ہوا ہے بیچارہ۔ میاں بہت خوش نصیب ہو، اس علاقے میں تو کوئی نہیں آتا، ہم تو جزیرے کے دوسرے حصے میں رہتے ہیں، مہینوں میں بس ایک چکر یہاں کا لگاتے ہیں۔
اور ہمارے شہر کا راستہ بھی بہت مشکل ہے
یار. کپڑے تو اس کے قیمتی لگتے ہیں, کوئی امیر آدمی لگتا ہے؟
شکل صورت سے شریف آدمی معلوم دیتا ہے.
چلو اسے اپنے مالک کے پاس لیے چلتے ہیں.
یہ جی
اور یوں سپاہی مجھے اپنے مہاراجا کے پاس لے گئے. مہاراجا نے جب میری کہانی سنی تو بہت ہمدردی کا اظہار کیا اور مجھے وہاں رہنے کی دعوت دی. مہاراجا کے شہر ایک مصروف بندرگاہ پر واقع تھا اور وہاں روزانہ مختلف ملکوں سے جہاز آتے جاتے رہتے تھے. میں ہر روز بندرگاہ پر آیا جایا کرتا تھا. وہاں مجھے کئی تاجر بھی ملے. میں ان سے اپنے جہاز کے بارے میں پوچھ گچھ کرتا رہتا لیکن کسی کو اس جہاز کے بارے میں پتا نہیں تھا. اس طرح کئی دن گزر گئے. ایک دن میں بندرگاہ پر کھڑا تھا کہ اچانک میری نظر ایک کپڑوں کی گٹھی پہ پڑی جس پر میرا نام لکھا ہوا تھا. یقیناً یہ میرا ہی مال تھا. اور جب میں نے جہاز پر نظر ڈالی تو میں نے جہاز کو بھی پہچان لیا. فوراً میں جہاز کے کپتان سے ملا مگر اس نے مجھے دیکھ کر پہچاننے سے انکار کر دیا.
بھائی میں کیسے مان سکتا ہوں کہ آپ سندباد ہیں جبکہ میں نے خود اپنی آنکھوں سے اسے ڈوبتے ہوئے دیکھا تھا.
کپتان صاحب آپ کو یاد ہے کہ آپ نے خود ہمیں اس چھوٹے سے جزیرے پر کشتیوں میں جانے کی اجازت دی تھی اور جب زلزلہ آیا تو ہم سب پانی میں گر گئے تھے. میں نے بہت کوشش کی تھی کہ میں بھی جہاز تک پہنچ جاؤں لیکن طوفان کی لہروں نے مجھے آپ لوگوں سے بہت دور کر دیا تھا. اور میں نے دیکھا کہ آپ نے بادبان اٹھا کر جہاز کو تیزی سے طوفان کے راستے سے دور نکال لیا. بس اس کے بعد میں بے ہوش ہو گیا. اب آپ میری شکل اس لیے نہیں پہچان رہے کہ میں کئی دن بھوکا پیاسا رہا ہوں اور دھوپ میں میرا رنگ بالکل کالا پڑ گیا ہے.
ارے یہ تو وہی شکل ہے. ارے بھیا سندباد تم زندہ ہو؟
ہم تو سمجھتے تھے کہ تم سمندر میں ڈوب گئے ہو گے. کپتان صاحب ان کو غور سے تو دیکھیے, یہ وہی سندباد ہے.
باپ کی جگہ سندباد صاحب میں آپ کو پہلے پہچان نہ سکا.
اور یوں مجھے میرا سارا سامان پھر واپس مل گیا. میں نے وہاں کے مہاراجا کو بہت سے تحفے دیے اور باقی سامان وہاں کے شہریوں کو بڑے اچھے نفے پر بیچ دیا. پھر ان سب لوگوں کا شکریہ ادا کر کے ہم واپس بسرے کے لیے روانہ ہو گئے. اور یوں میرا پہلا سفر ختم ہوا.
کمال ہے حضور, یہ تو بہت ہی دلچسپ قصہ سنایا ہے آپ نے.
یہ لو میرے دوست 100 دینار. کل تمہیں مزدوری کرنے کی ضرورت نہیں پڑے گی. اور ہاں کل شام تم پھر آنا.
اچھا
کھانا یہی میرے ساتھ کھانا اور پھر میں تمہیں اپنے اگلے سفر کی داستان سناؤں گا جو اس سے بھی زیادہ دلچسپ ہے.